سورة التغابن. بسم الله الرحمن الرحيم. يسبح لله ما في السماوات وما في الأرض له الملك وله الحمد. اللہ کی تسبیح کر رہی ہے ہر وہ چیز جو آسمانوں میں ہے اور ہر وہ چیز جو زمین میں ہے، اسی کی بادشاہی ہے، اسی کے لیے تعریف ہے اور ہر چیز پر وہ قادر ہے. ہمیں یقین اس بات کا. وہی ہے جس نے تم کو پیدا کیا، پھر تم میں سے کوئی کافر ہے اور کوئی مومن. شکر کرے اللہ کا کہ ایمان والے گھروں میں آ گئے. اور اللہ وہ سب کچھ دیکھ رہا ہے جو تم کرتے ہو. اس نے زمین اور آسمانوں کو برحق پیدا کیا اور تمہاری صورت بنائی اور بڑی عمدہ بنائی، اور اسی کی طرف آخر کار تمہیں پلٹنا ہے. زمین اور آسمانوں کی ہر چیز کا اسے علم ہے، جو کچھ تم چھپاتے ہو اور جو کچھ تم ظاہر کرتے ہو، سب اس کو معلوم ہے. اور وہ دل کے بھیدوں کو جانتا ہے. واللہ علیم بذات الصدور. اور وہ دلوں کا حال جانتا ہے. کسی کو نہیں پتا یہاں کس کے دل میں کیا گزر رہی ہے. پاس بیٹھے نہیں جانتے، اللہ کو پتا ہمارے دلوں میں کیا ہے. الم یاتکم نبأ الذین کفروا من قبل. کیا تمہیں ان لوگوں کی کوئی خبر نہیں پہنچی جنہوں نے اس سے پہلے کفر کیا، پھر اپنی شامت اعمال کا مزہ چکھ لیا، اور آگے ان کے لیے ایک دردناک عذاب ہے. اس انجام کے مستحق وہ اس لیے ہوئے کہ ان کے پاس ان کے رسول کھلی کھلی دلیلیں اور نشانیاں لے کر آتے رہے، مگر انہوں نے کہا کیا انسان ہمیں ہدایت دیں گے. اس طرح انہوں نے ماننے سے کفر کر دیا اور منہ پھیر لیا. تب اللہ بھی ان سے بے پرواہ ہو گیا. اللہ تو ہے ہی بے نیاز اور اپنی ذات میں آپ محمود. زعم الذین کفروا. منکرین نے بڑے دعوے سے کہا کہ وہ مرنے کے بعد دوبارہ ہرگز نہ اٹھائے جائیں گے. ان سے کہو نہیں، میرے رب کی قسم تم ضرور اٹھائے جاؤ گے، پھر ضرور تمہیں بتایا جائے گا کہ تم نے دنیا میں کیا کچھ کیا ہے، اور ایسا کرنا اللہ کے لیے بہت آسان ہے. بس ایمان لاؤ اللہ پر اور اس کے رسول پر اور اس روشنی پر جو ہم نے نازل کی. کون سی روشنی ہے یہ؟ قرآن کا نور. جو کچھ تم کرتے ہو اللہ اس سے باخبر ہے. اس کا پتہ تمہیں اس روز چل جائے گا جب اجتماع کے دن وہ تم سب کو جمع کرے گا. امیجن کریں ذرا اپنے آپ کو میدان محشر میں کھڑے ہیں آپ. وہ دن ہوگا جب ایک دوسرے کے مقابلے میں لوگوں کی ہار جیت ہوگی. کیا آج عزتوں کی کرسیوں پہ جو بیٹھے ہیں وہ نیچے نیست و نابود ہوتے دکھیں گے، اور بعض پسے ہوئے کمزور دکھی لوگ اللہ ان کو اونچی کرسیوں پہ بٹھائے گا. یہ ہے غبن کا دن، اور یہ ہے غبن کا دن کہ جس دن انسان نیکیاں بھر کے لائے گا اور لوگ آتے جائیں گے اور اس کی نیکیاں چھین لیں گے. کسی کو گالی دی، کسی کی غیبت کی، کسی کا دل دکھایا، بہتان لگائے، اور بالآخر وہاں گناہوں کا ڈھیر جمع ہوگا. مت دنیا میں کسی کو بہت عزت والا دیکھ کے رش کیا کریں. ذالک یوم التغابن. وَمَن يُؤْمِن بِاللَّهِ وَيَعْمَل صَالِحًا يُكَفِّرْ عَنْهُ سَيِّئَاتِهِ. جو اللہ پر ایمان لایا اور نیک عمل کرتا ہے، اللہ اس کے گناہ جھاڑ دے گا اور اسے ایسی جنتوں میں داخل کرے گا جن کے نیچے نہریں بہتی ہوں گی. یہ لوگ ہمیشہ ہمیشہ ان میں رہیں گے. یہی بڑی کامیابی ہے. اور جن لوگوں نے کفر کیا اور ہماری آیات کو جھٹلایا، وہ دوزخ کے باشندے ہوں گے جس میں وہ ہمیشہ رہیں گے، اور وہ بدترین ٹھکانہ ہے. کوئی مصیبت کبھی نہیں آتی مگر اللہ کے اذن سے آتی ہے، اس لیے لوگوں کو بلیم نہ کیا کرو. جو شخص اللہ پر ایمان لاتا ہے، یہدی قلبہ، اللہ اس کے دل کو ہدایت بخشتا ہے. اللہ کو ہر چیز کا علم ہے. یہ ہے وہ آیت جو مجھے بہت پیاری ہے. لوگ کہتے سمجھ نہیں آتا کیا ٹھیک ہے کیا غلط ہے. اللہ نے اندر ایک مفتی بٹھایا ہے، یہ بتاتا ہے واٹس رائٹ واٹس رانگ. اسی کا نام فرقان ہے، سورہ انفال میں ہم نے پڑھا. یہی کرائیٹیرین ہے، یہی کسوٹی ہے، اور یہی ہے یہدی قلبہ. اپنے دلوں سے پوچھیں سچ کے اور جھوٹ کے. جتنا ایمان سچا ہوتا ہے نا اور خواہشوں سے خالی ہوتا ہے، یہ حلال ہے کہ حرام؟ فوراً ہے کہ یہ حلال ہے، کیونکہ یہدی قلبہ. ہاں جب ایمان کے اوپر پردے پڑتے ہیں خواہشوں کے اور تمناؤں کے، تو پھر حرام حلال اور ایک اتنا مرغولہ بن جاتا ہے کہ اس وقت تو ایسے لگتا ہے کہ خلط ملط ہو گئے مسلمان. واللہ بکل شیء علیم. اللہ کو ہر چیز کا علم ہے. کریں کیا؟ کیسے یہ فرقان ملتا ہے؟ کیوں اللہ کے نبی نے کہا کہ مومن کی فراست سے ڈرو؟ کیونکہ یہ اللہ کی برہان سے دیکھ لیتا ہے. وہ کوئی غیب نہیں جانتا ہوتا، کوئی جادوگر نہیں ہوتا، اللہ دکھاتا ہے لوگ کیا سوچ رہے ہیں، لوگ کیا کر رہے ہیں، لوگوں کے دل میں کیا ہے. ایسے فیس ریڈنگ آ جائے گی، ایسے کام کرنے آ جائیں گے. کیا کرو؟ وَأَطِيعُوا اللَّهَ وَأَطِيعُوا الرَّسُولَ، اللہ کی اطاعت کرو، رسول کی اطاعت کرو. جتنا یہ کرو گے اللہ اتنا ایمان بڑھائے گا، ایمان بڑھے گا تو انشاءاللہ لوگوں کو پرکھنا آئے گا. پھر اگر تم منہ موڑ جاؤ گے تو ہمارے رسول پر صاف صاف پہنچا دینے کے سوا کوئی ذمہ داری نہیں. اللہ وہ ہے جس کے سوا کوئی خدا نہیں، لہٰذا ایمان لانے والوں کو اللہ ہی پر بھروسہ کرنا چاہیے. وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ، رکھیں گے نا انشاءاللہ، پہلے بھی ہے اب بھی رہے گا اور بڑھے گا انشاءاللہ. یا ایھا الذین آمنوا ان من ازواجکم و اولادکم عدوا لکم فاحذروہم، اے لوگوں جو ایمان لائے ہو، تمہاری بیویوں اور تمہاری اولادوں میں سے بعض تمہارے دشمن ہیں. کون سے بھائی جو دین سے روکیں؟ کچھ لوگوں نے ہجرت کرنا چاہی مکہ سے مدینہ، لیکن بیویوں اور بچوں کی محبت نے روک دیا. اللہ نے کہا دیکھو یہ دشمن ہے. مجھے آج لگتا ہے کہ ہر وہ بندہ جس کو نماز سے اگر اس کی اولاد یا گھر روک لیتا ہے، قرآن سے، اسلام سے، جہاں بھی ہم مجبور ہو جاتے ہیں ان چیزوں کی وجہ سے اپنے دین کو چھوڑ دیتے ہیں، سمجھے وہاں یہ دشمن ہے، ورنہ تو یہ نعمت ہے اللہ کی رحمت سے. تمہاری بیوی اور تمہاری اولاد میں سے بعض تمہارے دشمن ہیں، ان سے ہوشیار رہو. ان کا جو مطالبہ قرآن سنت سے ٹکرائے اس کو چھوڑ دیں، ان کو نہیں چھوڑنا، اس چیزوں کو چھوڑنا ہے. اور اگر تم عفو و درگزر سے کام لو اور معاف کر دو تو اللہ غفور و رحیم ہے. تمہارے مال اور تمہاری اولاد تو ایک آزمائش ہیں، اور اللہ ہی ہے جس کے پاس بڑا اجر ہے. لہٰذا جہاں تک تمہارے بس میں ہو اللہ سے ڈرتے رہو اور سنو، اطاعت کرو اور اپنے مال خرچ کرو، یہ تمہارے ہی لیے بہتر ہے. اور اصل بات کیا ہے کہ وَمَن يُوقَ شُحَّ نَفْسِهِ فَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ، جو اپنے دل کی تنگی سے محفوظ رہ گئے بس وہی فلاح پانے والے ہیں. اگر تم اللہ کو قرض حسن دو تو وہ تمہیں کئی گنا بڑھا کر دے گا اور تمہارے قصوروں سے درگزر فرمائے گا. اللہ بڑا قدردان اور بردبار ہے، حاضر اور غائب ہر چیز کو جانتا، زبردست اور دانا ہے. اب ہر بندہ چیک کر سکتا ہے کہ میرا کیا ہوگا، کیسے اللہ کے ساتھ معاملہ کرتے ہیں اور کس طرح اس کو دیکھتے ہیں. تو اس صورت میں بھی آپ دیکھیے کہ جو چیز ہمارے ٹاپک کے ساتھ ریلیونٹ تھی وہ کیا تھی، کہ ہم اولاد اور بیوی بچے اور ان کی محبتوں میں پڑھ کر اللہ کے راستے کو نہ چھوڑیں. سورۃ طلاق، بسم اللہ الرحمن الرحیم. یا ایھا النبی اذا طلقتم النساء فطلقوهن لعدتهن، اے نبی جب تم لوگ عورتوں کو طلاق دو، یعنی مسلمان لوگ، تو انہیں ان کی عدت کے لیے طلاق دیا کرو اور عدت کا زمانہ ٹھیک ٹھیک شمار کرو، اور اللہ سے ڈرو جو تمہارا رب ہے. زمانہ عدت میں نہ تم انہیں ان کے گھر سے نکالو اور نہ وہ خود نکلیں، الا یہ کہ وہ کسی صریح برائی کی مرتکب ہوں. یہ اللہ کی مقرر کردہ حدیں ہیں، اور جو کہ اللہ کی حدوں سے تجاوز کرے گا فقد ظلم نفسہ، تو اس نے خود اپنے اوپر ظلم کیا. تم نہیں جانتے شاید اس کے بعد اللہ موافقت کی کوئی صورت پیدا کر دے. پھر جب وہ اپنی عدت کی مدت کے خاتمے پر پہنچیں تو یا انہیں بھلے طریقے سے اپنے نکاح میں روک رکھو، یا بھلے طریقے سے ان کو جدا کر دو، اور دو ایسے آدمیوں کو گواہ بنا لو جو تم میں سے صاحب عدل ہوں، اور اے گواہ بننے والو گواہی ٹھیک ٹھیک اللہ کے لیے ادا کرو. یہاں دیکھیے طلاق کے نام پہ صورت ہے. توکل کی جو بہت بڑی ضرورت ہوتی ہے وہ شوہر بیوی کے معاملات میں ہوتی ہیں. عورت ہر دو لمحوں میں مشکل میں ہے. شوہر اچھا مل جائے تو اللہ سے بڑھ کے شوہر پہ توکل ہونے لگتا ہے. یہاں بات ہوتی ہے کہ جہاں شوہر نہیں بنے، نبھے نہیں، چلے نہیں، شرابی، کبابی، خرابی، جو برائی آ سکتی تھی ان میں آ گئی، کریں کیا. ایک چیز جو ہمیں زندگی کے لیے سخت فیصلہ کرنے سے روک لیتی ہے وہ کیا ہے؟ اگلی زندگی میں کیا ہوگا. تو اللہ تعالیٰ اب اس پوری صورت کے اندر ہمیں بتاتا ہے. پہلے تو طلاق ہی اس طریقے سے دو جیسے دینے کا اللہ نے حکم دیا ہے. تین ماہ جب ایک عورت مرد اکٹھے رہیں گے اور ان کو پتہ ہے کہ بس اب چند دن کے بعد بچھڑنے والے ہیں، ہمیشہ کی جدائی ہے، تو وہ ایک دوسرے کو اس مریض کی طرح دیکھیں گے جس کی موت کے اندر اب بس 3 مہینے رہ گئے ڈاکٹروں کے بقول. جب بندے کو پتہ چل جاتا ہے نا یہ چیز تھوڑے دن کے لیے میرے پاس ہے تو قدر بڑھ جاتی ہے. ये 3 महीने इंशाल्लाह ऐसा दिल पलटेंगे कि अल्लाह ताला कहते हैं कि शायद अल्लाह मुवाफ़क़त की सूरत पैदा कर दे, और अगर नहीं तो कोई बड़ी बात नहीं। ये बातें हैं जिनकी तुम लोगों को नसीहत की जा रही है, हर उस शख्स को जो अल्लाह और आखरत के दिन पर ईमान रखता हो। और असल बात क्या है कि मन काना युमिनु बिल्लाहि वल यौमिल आखिर वमन यत्तकिल्लाह यजअल लहू मखरजा, जो कोई अल्लाह से डरते हुए काम करेगा अल्लाह इसके लिए मुश्किलात से निकलने का कोई रास्ता ज़रूर पैदा कर देगा, चाहे वो हराम को छोड़ना हो या हलाल को अपनाना हो, दीन को अपनाना हो या दुनिया की गलत चीज़ों को छोड़ना हो। इरादा कर लें, ये है तवक्कुल की वो किस्म। कोई असबाब नहीं, कोई हालात नहीं, नियत करें, बड़ा गोल बनाएं, ये काम करके रहना है, अल्लाह करेगा। वयरज़ुकु मिन हैसु ला यहतसिब, और ऐसे रास्ते से रिस्क देगा जिधर का उसका गुमान भी ना हो। इस बात को पढ़ते मुझे एक बच्ची याद आ गई। मुझे पता है कि उसने कोर्स शुरू किया जब तो जॉब करती थी फुल टाइम, फिर उसने कोर्स के लिए जॉब के आवर्स कम किए और अब सिर्फ वीकेंड्स पे करती है। ऐसे मेरे पास बैठी थी तो मैंने कल उनसे पूछा, क्या ख्याल है कैसी गुजर रही है, जॉब छुट्टी कम हुई क्या हुआ? तो उन्होंने कहा कि पता नहीं कैसे पूरी हो जाती है, पूरा वर्क करके जो पूरी होती थी अब भी हो जाती है अल्हम्दुलिल्लाह। ये है अल्लाह के बात है। आप कहते ज़्यादा कमाएंगे तो पूरी पड़ेगी, नहीं, कम खर्च करेंगे तो पूरी होगी। وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ وَمَنْ يَتَوَكَّلْ عَلَى اللَّهِ فَهُوَ حَسْبُهُ, इसको ऊंची आवाज़ से पढ़िएगा 10 दफ़ा कम अज़ कम, अपने आप को यकीन दिलाएं। इसका तर्जमा सुनने के बाद अब जब फारिग बैठे ना, कोई गम सताएं दीन का दुनिया का, तकलीफ़ दे, وَمَنْ يَتَوَكَّلْ عَلَى اللَّهِ فَهُوَ حَسْبُهُ, जो अल्लाह पर भरोसा करेगा अल्लाह उसके लिए काफ़ी होगा। ये सिर्फ माल के मामलों में नहीं होता, एक जगह अच्छी नहीं बनी छोड़ दिया, दीन के लिए किसी को छोड़ा, अल्लाह उससे अच्छा रिश्ता ले आएगा। इन्नल्लाहा बालिगु अम्री, अल्लाह अपना काम पूरा करके रहता है, वो हमारे असबाब का थोड़ी मोहताज है। अल्लाह ने हर चीज़ के लिए एक तकदीर मुकर्रर कर रखी है, दुख की रातें भी टलते ही टलती हैं। सब्र करें, अगर किसी मुश्किल में फंस गए थोड़ा सा सब्र करें, इंतज़ार करें, क्योंकि कज्जालिकुल्ली शईन कदरा, दुखों की रात है, अल्लाह पे सब्र करें, तवक्कुल करें, अल्लाह इस गम से निकाल देगा इंशाल्लाह। आइंदा के लिए अपने लिए अच्छे ज़ाब्ते हयात मुकर्रर करें। और तुम्हारी वो औरतें जो हैज से मायूस हो चुकी हों, इनके मामले में अगर तुम लोगों को कोई शक है तो तुम्हें मालूम हो कि इनकी इद्दत 3 महीने है, और यही हुक्म इनका है जिन्हें अभी हैज ना आया हो, और हामिला औरतों की इद्दत की हद ये है कि इनका वज़ह हमल हो जाए, चाहे 9 माह लगे, चाहे 2 दिन बाद बच्चा पैदा हो जाए, प्रेगनेंसी क्लियर हो गई, अब इसके बाद इद्दत ख़त्म। जो शख्स अल्लाह से डरे उसके मामले में वो सहूलत पैदा कर देता है। पढ़ो इसकी अरबी और आप भी बाद में पढ़िएगा अकेले में। वमन यत्तकिल्लाहा यजअल लहू मिन अम्रिही युसरा, हम तकवा पे पीछे बात कर चुके हैं ना, इस सूरत में तकवा के बहुत सारे समरात हैं। जो अल्लाह से डरेगा अल्लाह उसके कामों को आसान करेगा। हमारा कोई काम मुश्किल हो तो हम कहते हैं क्या तरीका इख्तियार करें काम आसान हो, ये तरीका इख्तियार करें कि तकवा इख्तियार करें। ये अल्लाह का हुक्म है जो इसने तुम्हारी तरफ नाजिल किया, जो अल्लाह से डरेगा अल्लाह इसकी बुराइयों को इससे दूर कर देगा और इसको बड़ा अजर देगा। इनको ज़माना इद्दत में उसी जगह रखो जहाँ तुम रहते हो, यानी अपने साथ रखो, जैसी कुछ भी जगह तुम्हें मुयस्सर हो, और इन्हें तंग करने के लिए न सताओ। इद्दत के दौरान शोहर बीवी एक घर में रहेंगे, आज कितनों को ये बात समझ ही नहीं आती, और इद्दत के अंदर ही अल्लाह की तौफीक से मुवाफ़क़त हो जाती है, और जो बाद में हलाला करना और क्या कुछ कराना पड़ता उसकी ज़रूरत ही नहीं पड़ती। हम तो पहले ही कह देते हैं जाओ माँ के घर, अल्लाह की पनाह, जहालत का इलाज इल्म है। ऐसे लोगों को सिर्फ इल्म ही दिया जा सकता है ताकि ऐसी मौत से बचें जो हर दिन कई ख़ानदानों में हो रही है। और अगर वो हामिला हों तो इन पर उस वक़्त तक खर्च करते रहो जब तक उनका वज़ह हमल ना हो, क्योंकि पेट में उसने तुम्हारा बच्चा पाला हुआ है। फिर अगर वो तुम्हारे लिए बच्चे को दूध पिलाएं तो उनकी उजरत भी उन्हें दो। कौन कहता है इस्लाम ने औरत को हकूक नहीं दिए? पेट में बच्चा है तो मर्द उसको देगा खर्चा, बच्चे के दूध पिला रही है तो 2 साल तक बच्चे का दूध बीवी का खर्चा शौहर देगा। कौन सा शौहर? जब नहीं रहा, एक्स हस्बैंड। और भले तरीके से उजरत का मामला बाहमी गुफ्तगू शनीद से तय कर लो, लेकिन अगर तुमने उजरत तय करने में एक दूसरे को तंग किया तो बच्चे को कोई और औरत दूध पिला लेगी। यदि उस औरत की कहीं और शादी हो गई, वो उस बच्चे को नहीं रखना चाहती, कोई प्रॉब्लम नहीं। हर जगह लगता है कि इस्लाम औरत को डिफेंड करता है। खुशहाल आदमी अपनी खुशहाली के मुताबिक नफ़का दे और जिसको रिस्क कम दिया गया हो वो इसी माल में से खर्च करे जो अल्लाह ने उसे दिया है। अल्लाह ने जिसको जिस कदर कुछ दिया है इससे ज़्यादा का वो उसको मुकल्लफ़ नहीं करता। बईद नहीं कि अल्लाह तंग दस्ती के बाद फराख दस्ती भी अता करे, इसके बाद कोई अच्छा जोड़ मिला दे। कितनी ही बस्तियां हैं जिन्होंने अपने रब और उसके रसूलों के हुक्म से सरताबी की तो हमने इनसे सख्त मुहासबा किया और इनको बड़ी बुरी तरह सजा दी। उन्होंने अपने किए का मज़ा चख लिया और उनका अंजाम घाटा ही घाटा है। अल्लाह ने आखरत में उनके लिए सख्त अज़ाब मुहैया कर रखा है। बस अल्लाह से डरो ऐ साहिब अक़ल लोगो, जो ईमान लाए हो अल्लाह ने तुम्हारी तरफ एक नसीहत नाजिल कर दी है। एक ऐसा रसूल जो तुमको अल्लाह की साफ साफ हिदायत वाली आयात सुनाता है ताकि ईमान लाने वालों और नेक अमल करने वालों को तारीकियों से निकाल कर रोशनी में ले आए। और हकीकत क्या है कि जो कोई अल्लाह पर ईमान लाए और नेक अमल करे अल्लाह इसे ऐसी जन्नतों में दाखिल करेगा जिसके नीचे नहरें बहती होंगी, खालिदीन फीहा अबदा, वो उसमें हमेशा हमेशा रहने वाले हैं। क़द अहसनल्लाहु लहू रिज़्क़ा, अल्लाह ने ऐसे शख्स के लिए बेहतरीन रिस्क रखा है। अल्लाह वो है जिसने सात आसमान बनाए और ज़मीन की किस्म से भी उन्हीं की मानित उनके दरमियान हुक्म नाजिल होता है। ये बात तुम्हें इसलिए बताई जा रही है ताकि तुम जान लो कि अल्लाह हर चीज़ पर कुदरत रखता है और ये कि अल्लाह का इल्म हर चीज़ पर मुहीत है। क्या पैगाम था इस सूरत का तवक्कुल के नाते से कि कभी ज़िंदगी में किसी ऐसे शख्स के साथ वास्ता पड़ जाए जो दीन के अतबार से कमज़ोर है। दुनिया की बात मैं इसलिए नहीं करती कि उनको तो फ़ायदा ही नहीं होगा इन बातों को सुनने का, लेकिन बाज़ दफ़ा किसी नेक औरत का वास्ता किसी बद शख्स से हो जाता है। फ्लर्ट और जो भी करप्शन है, पूरी कोशिश की जाए समझौते की, इस्लाह की, घर में रहते हुए लग रहे हैं, प्यार से मोहब्बत से सूरह तौबा की वायद के थोड़ी देर मोहलत दो ताकि हत्ता यस्म कलाम अल्लाह, अल्लाह का कलाम सुने, दिल सोजी की जाए, घर में रहते हुए खिदमत कर दी जाए, खाना पका दिया जाए, कपड़े धो दें उसके बदले में, वो भी घर में ग्रोसरी ला रहा है, एक डील चलती रहे। लेकिन जब ये महसूस हो कि अब अल्लाह की हदें टूटने लगी हैं, अब ये सही काम नहीं हो रहा, तो फिर बिस्मिल्लाह पढ़ के अल्लाह के नाम पे लग हो जाए। हमारे कल्चर में ये चीज़ इंतहाई मफकूद है। इसकी सुन्नत भी अल्लाह के नबी के घर से मिलती है। अल्लाह के नबी की दो बेटियों की शादी अबू लहब के दो बेटों उतबा और उतैबा से हो चुकी थी, निकाह हो चुके थे, बीवियाँ बन चुकी थी उनकी, इसी में अल्लाह के नबी सल्लम को नबूवत मिल गई और वो आपकी बेटियाँ मुसलमान हो गईं। अबू लहब ख़ुद तो दुश्मन खुदा था ही, इस्लाम का दुश्मन, नबी का दुश्मन, उसने उन बेटों को इतना वरगलाया बीवियों के ख़िलाफ़ कि देखो ये दीनदार हो गई हैं, तलाकें दे दो इनको। ये लम्हा अल्लाह के नबी के लिए एक बाप होने के नाते इंतहाई जज्बाती हो सकता था, लेकिन आपने अल्लाह के वादों पर यकीन किया। वमन यतवक्कल अलल्लाह, आपने दोनों को फ़ैसला दिलवा दिया, लेकिन असूलों पर कॉम्प्रोमाइज़ नहीं हुए, क्योंकि जहाँ बेटियाँ मुस्लिम ही ना रहे, जहाँ इस्लाम ही ना रहे उनका, वहाँ घर भी बस गया तो वह काफिर घराना बसा, मुसलमान तो नहीं बसा। फिर अल्लाह कैसे काफ़ी हुआ, ये दोनों बेटियाँ बाद में यके बदीगरे उस्मान गनी की बीवियाँ बनी जिनको ज़ुन्नौरैन का लक़ब मिला। और आपने कहा कि अगर मेरी 40 बेटियाँ होती यके बदीगरे वो मरती जाती सारी उस्मान के निकाह में देता, इतना प्यारा शौहर मिला। अल्लाह के वादे सच्चे हैं, अल्लाह ना किसी को मुश्किल में डाले, लेकिन अल्लाह के वादे सच्चे। शर्त यह कि अपना ईमान, बात फिर दीन ही हो, अपने अंदर कमी ना, पहले अपनी इस्लाह करें। ऐसी तमाम बहनें पहले अपने आप को इस्लाह में लाएं, अपनी नमाज़ों को चेक करें, अपने अकायद को ठीक करें, अपने दीन को पुख्ता करें। जब वो वाकई मोमिनात मुस्लिमात कानितात पे आ गई, फिर सेकंड स्टेप, फिर शौहर को थोड़ी नसीहत करें और उसके बाद फिर यार यापार। इस्लाम इसको बिल्कुल पसंद नहीं करता कि नाम की शादी और अंदर कुछ नहीं। तो यहाँ तवक्कुल का एक बड़ा छूता अंदाज हमें दिखा